नमस्कार, उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेकको आजको श्रृङ्खलामा पनि मैले रामलाल जोशीको उपन्यास सखीको वाचन लिएर आइपुगेको छु। सखी 2075 सालमा पहिलो पटक प्रकाशित भएको उपन्यास हो र यसलाई 16 श्रृङ्खलासम्म मैले गएको साता सुनाए। 16 श्रृङ्खलासम्म पुग्दा सखी अर्थात् यसको मूल पात्राले आफ्नो कहानी बताइरहेकी छिन्। उनको भेट भएको छ मानवसँग र मानवलाई आफू बिछोडमा रहँदा कसरी दिनहरू गुजारिन् भन्ने कुरा बताउँदैछिन् र हामीले बताउँदा बताउँदै गएको साता 313 पृष्ठमा रोकेका थियौं। आज रामलाल जोशीको उपन्यास सखीको 17 श्रृङ्खला पृष्ठ 314 अब वाचन शुरू गर्छु। टिकापुर पुगेपछि छोराछोरीलाई एउटा पिपलको छारीमा सोस्ताउन लगाए। दुधी छोरी काखमा निदाई, दुईटा अरू भोक लाग्यो भनेर कराउन थाले। छोरीलाई पिपलको छायामा सुताएर दोकानमा चिउरा लिन गए। आधा किलो चिउरामा नमकिन मिसाएर दिएपछि बच्चाहरू खुसी भए। टाइम टाइममा उनीहरू सोध्थे, आमा हामी कहाँ जाने हो? जाने ठाउँ कहीँ थिएन, कहाँ जाने हो भनौँ। त्यत्तिकै दिक्क लागेर भने, कहाँ कहाँ? साँच पर्न थाल्दा पिठ्यौमा दाउराको भारी बोकेर आएकी एउटी आमैले त्यही चौतारीमा भारी बिसाइन्। बालकहरूले कुरुम कुरुम चिउरा खाएको हेरिरहन्। मलाई उदास देखेपछि उनलाई बोल्ने मन लागेछ। धेरै बेरसम्म मुखमा हेर्दा पनि नम नबोलेपछि उनी आफै बोलिन्। कहाँबाट आएकी हौ बहिनी? पृथ्वीपुरबाट। कहाँ जान लाग्याकी छौ? खै कहाँ जाउँ, जाने ठाउँ कहीँ छैन। आफ्नो घर छैन यहाँ? छैन। कोही रिश्तेदार पनि छैनन्? छैनन्। त्यसो भयापर दुर्गौली जाओ। भद्रवीर मुनिसको घर दुर्गौली चौराहानिर छ। उनी खुब दयालु छन्। काहीँ घाँसबास नपाउनेहरू वहीँ जान्छन्। अनि बच्चाहरूलाई पिठ्यौमा हालेर म उनै भद्रवीर मुनिमको घर पुगेँ। भद्रवीर मुनिम दयालु रहेछन्। उनीले घाँस दिए, बाँस दिए। मेरो अवस्था थाहा पाएपछि उनले भने, कहीँ नजाऊ, यहीँ बस। त्यसपछि म उनैका भाँडा धोएर बसेँ। समय फेरियो, ठाउँ फेरियो, तर जिन्दगी फेरिएन। धेरै वर्षपछि म फेरि कमलरी जीवनमा फर्केँ। भाँडा धोएरै छोराछोरीलाई पाल्न थालेँ। एक वर्षपछि एक दिन उनैले भने, यस्तो पहाड जस्तो जिन्दगी एक्लै कसरी काट्छौ? जयमल थारूसँग बिहे गर, ऊ पनि जोइ मरेर राँडो भई बसेको छ। मान्छे खुब जाति छ, एक्लै जिन्दगी काट्न कठिन हुन्छ। मैले उसँग कुरा गरेका छु, उसँग बिहे गरी बस।
Ah
उनको कुराले रातभरि सोचमा पार्थ्यो मलाई। सोच्दै ल्याए, छोराछोरी सानै छन्, के गरी यिनीहरूलाई पाल्ने होला? आफ्नो सहारा कोही छैन, छोराछोरीलाई पनि कसै न कसैको सहारा चाहिन्छ, पढाइ लेखाइदिने मान्छे चाहिन्छ। आफ्नो जिन्दगी त भाँडा धोएर बित्यो, तर यिनीहरूलाई त मान्छे जस्तो बनाइदियो। आफूले पनि अझै कति लामो जिन्दगी काट्नु छ, जिन्दगीमा साथ दिने कोही मान्छे त चाहिन्छ नै। यही सोचेर एउटा निर्णयमा पुगे, भद्रवीर मालिकले भनेको मान्छे ठिकै होला, म बिहे गरिबस्छु। निर्णय गरिसकेपछि मन हलुको भयो, रातभरिको अनिदो कता हरायो कता, मन उल्टै चङ्गा भएर आयो। जिन्दगी नयाँ चरणमा प्रवेश गर्न थालेको अनुभूतिले मन फुरुङ्ग भयो। दोस्रो दिन बिहानै भद्रवीर मालिकलाई भने, जयमललाई बोलाइदिनुहोस्, म कुरा गरिहेर्छु। हुन्छ, कुरा गरिहेर न, म बोलाइदिन्छु। अनि उनीले बोलाएर ल्याए जयमल थारूलाई। जयमल आयो, हेर्दा भर्खरकै खाइलाग्दो युवक थियो, मेरै उमेरको हुँदो ऊ, हट्टाकट्टा र फुर्तिलो देखिन्थ्यो। पहिले उसँग कुरा गरे, उसले भन्यो, हुन्छ, तिमीसँगै छोराछोरीलाई पनि म पाल्छु, सुख दुःखसँगै काटौँला। अनि मैले मेरा छोराछोरीको बाबुको दर्जा दिएर उसलाई श्रीमान माने। शक्तिको शिव मन्दिरमा गएर हामीले भोज गऱ्यौँ, जिन्दगी नयाँ चरणमा प्रवेश गऱ्यौँ। विवाह गरेको एक सातापछि भद्रवीर मुनिमले बोलाए जयमललाई। उनले भने, तिमीहरू मेरै यहाँ बस, यसले यहाँ काम गरेकै छ, त पनि अन्त किन जानु पर्यो, यहीँ बस। जयमलले मन्जुर गर्यो उनको कुरा। ऊ उनैको कमाइया भएर बस्न राजी भयो, म ओर्गानी कमारी भएर बसेकै थिएँ। जयमलकी मरेकी जोइबाट दुईटा सन्तान थिए, मेरा तीनवटा, दुईटा फेरि हाम्रा जन्मिए। सातवटा छोराछोरीहरू हाम्रो छारीमा हुर्किन थाले। हामी भद्रवीर मुनिमको घरमा सहकालको जिन्दगी बिताउन थाल्यौँ। उनैले सरकारी स्कुलमा हाम्रा छोराछोरीको नाम लेखाइदिए। भद्रवीर मुनिम जति मायालु थिए, त्यत्तिकै दयालु पनि। खाए नखाएको उनै विचार गर्थे, गाह्रो साह्रो उनै हेर्थे। जयमलका हात पाखुराहरू पहाड उचाल्ने जस्ता थिए। मेरो लागि पनि काम भन्ने कुरा के नै ठूलो चिज थियो र, काम गरेरै मालिकको मन जितेका थियौँ हामीले। जयमल मसँग खुसी थियो, म उसँग सन्तुष्ट थिएँ, मालिक हामी दुवैजनासँग खुसी थिए। दिनभरि ऊ खेतमा काम गर्थ्यो, म घरको काम गर्थेँ। छोराछोरीहरू सरकारी स्कुलमा पढ्थे, हाम्रो जिन्दगी ठिक चल्दै थियो। मलाई लाग्यो, अब फेरियो, धेरै पछि सुखका दिन आए मेरो जिन्दगीमा, दुःखका दिन गए। उफ, तर गएनन् दुःखका दिनहरू मानव, सुखका दिनहरू आएनन्, अह आएनन्, आए जस्तो गरे तर आएनन्। फेरि भ्रममा पार्यो मलाई जिन्दगीले, लाग्दैछ अहिले पनि यो सब भ्रम हो। तिमी पनि यत्तिका वर्षपछि फेरि मलाई एकपटक भ्रम दिन आए जस्तो लाग्दैछ। तर बुझ मानव, अब मैले समयलाई जानिसकेको छु, भ्रममा पर्दिनँ अब म कहिल्यै। Yeah. बोल्दा बोल्दै उटक्क अडिए। झ्यालबाट बाहिर हेरे, रात गहिराईमा डुब्दै थियो। अम्खोराबाट घटघटी पानी खाई, एकपटक मेरो मुखमा पुलुक्क हेरी फेरि बोल्न थाली, एक रात तिमीले जस्तै उसले पनि छोडेर गयो। छोराछोरीहरू निदाएका थिए, म निदाएकी थिएँ, सारा प्राणी जगत निदाएको थियो, तर ऊ निदाएनछ। आधी रातमा उठेर हिँडिदियो, बिहान उठेर हेर्दा ओछ्यान रित्तो थियो। चाँडै उठेर कतै गाउँ डुल्न गयो होला सोचेर म कामना गरिरहेँ। कतै सुर्ती खान दोकानतिर गयो होला आउला भनेर आफ्नो काम गरिरहेँ। कतै नदीतिर दिशा गर्न गएको होला आउला नि भनेर उसको बाटो हेर्दै रहेँ। बिहानको खाना खुवाएर छोराछोरीहरूलाई स्कुल पठाएँ। खाना खाने बेला भयो, अब त आउला नि सँगै खाउला भनेर उसैलाई कुरी बसेँ, तर ऊ आएन। चौराहा निएर गएर चारैतिरका बाटाहरू हेरेँ, तर उसलाई कतैबाट पनि आउन लागेको देखिनँ। थालमा भात पस्किने बेलासम्म त आइपुग्ला नि भनेर पर्खिबसेँ, तर ऊ आएन। एकैचोटि बाह्र बजेको हावासँगै खै कताबाट मालिक भद्रवीर आइपुगे, खोइय सुस्केर छोडेर भने, तेरो पोई त माओवादी युद्धमा फरार भयो अरे, गाउँभरि त्यही हल्ला छ, कस्तो सज्जन भनेर कमाइया राखे, एउटा लन्टु रहेछ राणाको छोरो। म छाँगाबाट खसे जस्तै भएँ, पत्यारै लागेन। ऊ माओवादीमा जाने जस्तै थिएन, कसरी गयो? यत्तिका जिन्दगीलाई धोकातिर किन गयो ऊ माओवादी युद्धमा? मलाई लाग्यो ऊ धोकेबाज नहुनुपर्ने, किन भयो? माओवादी युद्धमा गयो कि कहाँ गयो, तर ऊ आएन। आधी रातमा छोडेर गएको मान्छे फर्केर कहिल्यै आएन। हरेक दिन उसको बाटो उसै गरी हेरेँ, जसरी तिम्रो हेरेकी थिएँ। उसलाई उसै गरी पर्खेर बसेँ, जसरी तिमीलाई पर्खेर बसेकी थिएँ, तर ऊ आएन। ऊ यसरी गएपछि मलाई फेरि तिम्रो याद बल्झेर आयो, तिमीले जसरी आधी रातमा निदाएकै अवस्थामा छाडेर गएका थियौ, उसले पनि त्यसरी नै छोडेर गयो मानव। मेरो मुटुमा मेटिनै नसक्ने खाटाहरू बसे, फेरि मेरो जीवन आँसुको आहालमा डुब्यो। म त अघिको भन्दा झन् ठूलो भासमा पो फसेँ, हरे भगवान्। ऊ गएपछि पनि त मालिकका भाँडा धोएरै बसेँ, त्यत्तिका छोराछोरी मेरै काखमा थिए, भाँडा धोएरै बसेँ। यस्तैमा एक दिन कमैया मुक्ति आन्दोलन सुरु भएको थाहा पाएँ। कमैया मुक्ति आन्दोलन हाम्रो जातिका लागि इतिहासको एउटा महान घटना थियो। आफ्नो जीवनको स्वाभिमान र अस्तित्वसँग जोडिएको यस आन्दोलनमा हजारौं कमैया र कमलरीहरू टाउकोमा कफन बाँधेर हुमिएको देखेँ। मलाई त्यस आन्दोलनबाट भित्रैदेखि उकुस मुकुस लागेर आयो। मलाई लाग्यो आफ्नै मुक्तिका लागि भइरहेको त्यति ठूलो आन्दोलनमा म किन नजाउँ। धेरै दिनसम्म यस्तै छटपटी भइरह्यो अनि छोराछोरीहरूलाई मालिकै घरमा भाँडा धुन राखेर निस्केँ म त्यस आन्दोलनमा।
रूखा
जुलुसको अग्रपङ्क्तिमा म चिल्लाएर नारा लाउन थालेँ। पढ्न तिमीले सिकाएकै थियौ, कुरा गर्न गाह्रो भएन। बालककालदेखि म स्वयं कमलरी थिएँ। कमैया र कमलरीहरूका दुःखबारे बोल्न मलाई अप्ठ्यारो भएन। बिस्तारै म मञ्चमा गएर भाषण गर्ने भएँ। आन्दोलनमा लाग्दा लाग्दै म कमैया मुक्ति आन्दोलनकी अगुवा भएर निस्केँ। डगौरा सराएर पटक पटक धेरै कुराहरू सिकाएर जानुहुन्थ्यो। अन्ततः यस आन्दोलनमा म टिकापुर क्षेत्रको मोर्चा सम्हाल्न काबिल भएँ। कमैया मुक्ति आन्दोलनमा देखा परेका हरेक चुनौतीहरूको सामना गर्न म सफल भएँ। फलतः मुक्ति आन्दोलन सफल भयो। कमैयाहरूले मुक्तिको सास फेरे। कमलरीहरू मुक्त भएर स्वतन्त्र जीवनको सपना बुन्न थाले। इतिहासमा दबिएको एउटा आवाजले मुरलीमा सुसिलिने मौका पायो। मालिकहरूको चुलो चौको, खेतबारी र सेवा चाकरीमा बाँधिएका पाइलाहरू अन्ततः खुला आकाशका लागि स्वतन्त्र भए। जिन्दगीले एकपल्ट फेरि कोल्टे फेर्यो। कमैया मुक्ति आन्दोलनमा लागेपछि म धेरैका नजरमा परे। टिकापुर क्षेत्रको मोर्चा सम्हालेर सफल भएपछि त धेरैका आँखाको तारो बने, कसैको आँखाको नानी पनि बने होला, तर धेरैको आरिसको पात्र बने। धेरैले लाञ्छना लगाए, कतिले कुराकाटी हिँडे, कतिले भनेका अपशब्दहरू यिनै कानले सुने। छोराछोरीलाई भाँडा धुन लगाएर आफू चाहिँ मोजमस्त गर्दै हिँडेकी चराड कतिजनासँग सुतिरहेकी छ यो हामीलाई थाहा छैन र। अहिले चाहिँ बढी नेति नै बढी हिँड्छे छैला, तर मैले सब सही हिँडेँ। कुरा काट्ने मात्र होइन, समाजमा साथ दिने मान्छेहरू पनि हुँदो रहेछन्। खुट्टा तान्ने मात्र होइन, अगाडि बढाउने हातहरू पनि हुँदो रहेछन्। मलाई तिनै हातहरूको सहारा थियो। डगौरा सरको हौसला र सहयोग मेरा लागि एउटा ऊर्जा बन्यो। मुक्ति आन्दोलनमा उनीले सास परेका थिए। मुक्तिपछि पुनस्थापना आन्दोलन झनै चुनौतीपूर्ण थियो, जो डगौरा सरकै नेतृत्वमा सफल भयो। मुक्त कमैया पुनर्स्थापनाका लागि आन्दोलन नै गर्नुपर्ने अवस्था आयो। मुक्त भइसकेपछि कमैयाहरू सडकमा थिए, कमलरीहरू पेटी र चौतारीमा। गाँस र बाँसको ठेगान थिएन। मालिकका घरबाट निस्केका थिए, तर आफ्नो घर थिएन। सरकार सडकमै कमैयाहरूको तमासा हेरेर बसेको थियो। यस्तो बेलामा फेरि आन्दोलन बाहेक अर्को विकल्प थिएन। फेरि सुरु भयो सडक आन्दोलन। त्यस आन्दोलनमा डगौरा सरले मलाई धनगढी बोलाउनु भयो। धनगढी आएर आन्दोलनलाई सशक्त बनाउने जिम्मेवारीमा खटिए। पुनर्स्थापनाको माग राखेर हजारौं मुक्त कमैयाहरू सडकमा आए। दिनहुँ सडकमा नारा, जुलुस, चक्काजाम, धरना आदि हुन थाले। पत्रकार र मानवाधिकार कर्मीहरू नजिकबाट आन्दोलनलाई नियालिरहेका थिए। आन्दोलनकारीहरूसँगै उनीहरू जुलुसमा हिँड्थे, फोटा खिच्थे, समाचार बनाउँथे। आन्दोलनकारीमाथि ज्यादती हुँदा मानवाधिकार कर्मीहरू सडकमा भाषण गर्थे। आन्दोलनले सरकारमाथि व्यापक दबाव डालेपछि सरकार बाध्य भएर उनीहरूको गाँस र बाँसको व्यवस्था गर्न राजी भयो। मुक्ति आन्दोलनसम्म त म ठिकै थिएँ, तर पुनर्स्थापना आन्दोलनले मेरो जीवनमा फेरि अर्को एउटा दुर्घटना ल्याइदियो। म शान्त भएर आफ्नो जीवनमा जमेकी थिएँ। ऐनामा आफ्नै अनुहारसँग संवाद गर्थेँ, आफैसँग सुख दुःखका कुरा गर्थेँ। एक्लै जिन्दगी जिउन मैले सिकेकी थिएँ मानव, तर त्यस आन्दोलनले मेरो जीवनमा अर्को एउटा मोड ल्याइदियो। निलो ज्याकेट लाएर आउने मानवाधिकार कर्मीहरूमा रोहिन एउटा थियो। ऊ दिनहुँ जसो हाम्रो आन्दोलनमा आउँथ्यो, जुलुसमा भाग लिन्थ्यो रोहन, चोकमा भाषण गर्थ्यो र साँझमा फर्कन्थ्यो। दिनभर नारा जुलुस र धरनामा बसेर आन्दोलनकारीहरू थाकेका हुन्थे, साँझमा थोरै थोरै चिउरा र चाउचाउ खाएर भोक टार्थे। यस्ता दिनहरूमा जुलुस सकिएपछि रोहन प्राय मेरो नजिक आउन थाल्यो, कहिले चिया खाने प्रस्ताव गर्थ्यो, कहिले भन्न थाल्यो नास्ता खान जाउँ, माया देखाए जस्तो गर्न थाल्यो ऊ। दिनभर कराएर घाँटी र पेट सुकेको बेला साँझमा नास्ता गर्ने मन कसलाई नहुँदो, तर पनि मैले उसलाई पन्छाइरहेँ। उसले सधैँ यसरी नै मानेन, भन्यो सधैँ किन टार्नुहुन्छ, आज त हिँड्नुहोस् न खाजा खान। एउटा मान्छेको जिद्दीलाई सधैँभरि कसरी इन्कार गर्न सकिन्छ र, मैले उसँग खाजामा नगई सुखै पाइनँ। एक दिनको खाजा बसाइले कहाँ मान्थ्यो र, ऊ फेरि चिया बसाई, फेरि खाजा बसाई, यो क्रम चलिरह्यो। ऊ हाम्रो आन्दोलनको ठूलो समर्थक थियो, मेरो चाहिँ ठूलो प्रशंसक, प्रशंसा गरेर फुर्काइरहन्थ्यो ऊ। म पनि त मान्छे हुँ, प्रशंसा कसलाई मन पर्दैन र, माया कसलाई सुहाउँदैन र। अन्तमा आएर उसले पनि मायाकै कुरा गर्यो, बिजुली भाँतीमा एकदम तर्साएर मलाई मायाकै कुरा गरिबस्यो। मैले वास्ता गरिनँ, तर उसले भेट्न छोडेन, प्रशंसा गर्न पनि छोडेन, मायाको कुरा गर्न पनि बिर्सेन कहिल्यै। मनको कुरा न हो, सधैँ कठोर कहाँ हुन्छ र, कुनै न कुनै बिन्दुमा आएर पग्लिहाल्छ नि। खै के भयो मेरो मन, उसका अगाडि पग्लिदिएँ म पनि त एक्लै थिएँ नि जीवनमा। साथ कसको थियो र, बलियो गरी समाउने मलाई हात कसको थियो र। धेरै पछि आएर ऊ तिमी जस्तै लाग्न थाल्यो, कहिले जैमल जस्तै पनि। म मौन भएर उसका कुरा सुनिरहन थालेँ। उसले सहमतिकै रूपमा लियो मेरो मौनतालाई, माया बढाउँदै लग्यो उसले, म प्रति एकदम आसक्त भइरह्यो। अन्ततः एक दिन हार खाएँ मैले उसको बलवान जिद्दीका अगाडि, ऊ मलाई आफ्नो बनाउन तयार भयो, मैले आफ्नो जिन्दगी सुम्पिदिएँ उसलाई। श्रुति सम्वेकमा अहिले तपाईँले सुन्नुभएको वाचन रामलाल जोशीको उपन्यास सखीको वाचन हो। यसको बाँकी अंश वाचन लिएर केही बेरमा फेरि आउनेछु, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
कार्यक्रम श्रुति सम्वेगमा तपाईँलाई फेरि स्वागत छ। श्रुति सम्वेग तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशनबाट एकैसाथ सुनिरहनु भएको छ। श्रुति सम्वेगमा हामी आज रामलाल जोशीको उपन्यास सखीको वाचन सुनिरहेका छौं। अब यसको बाँकी अंश वाचन सुनौ। ऊ पढे लेखेको एक समर्थवान युवक थियो, उसका हर कुरा मलाई मन पर्न थाले, उसको मायामा मैले तिमीलाई पाउन थालेकी थिएँ, राम्रो मान्छेको साथ पाएको अनुभूतिले विगतका दुःख बिर्सन थालेकी थिएँ। मैले आफ्ना छोराछोरीलाई धनगढी ल्याएँ, उसैको सहारामा मेरा छोराछोरीहरू हुर्कन थाले। स्वास्नी मान्छेहरूलाई यो कस्तो बाध्यता हुँदो रहेछ मानव, कसै न कसैको सहारा खोज्नै पर्ने, जुन रुखले छारी दियो उसैको ओत लाग्नुपर्ने। मलाई लाग्यो एकपटक फेरि समयले अवसर दियो मलाई, समग्र एकपटक मेरो जिन्दगीको पक्षमा आइदियो भन्ने हर्षले म द्रवीभूत भएँ।
जाऊ मैं दो बे बले हारी,
तर होइन रहेछ। मलाई यहाँ पनि यस्तै भ्रम दिई छोड्यो नि यतिले। ऊ मैले सोचे जस्तो मान्छे थिएन रहेछ। दिनहरू फेरबदलसँगै ऊ काइते हुन थाल्यो। समयको अन्तरालसँगै ऊ बद्लिन थाल्यो। त्यति ठूलो मान्छे भएर पनि उसले मलाई मायाको बल्छी हानेको रहेछ। उसको असली चरित्र बेनकाब हुँदै गयो बिस्तारै। हाम्रो आन्दोलनमा जति बेला ऊ सहभागी हुन आउँथ्यो, उसँग एकजना विदेशी महिला सडकका किनारबाट फोटो खिच्दै हिँड्थे। ऊ भन्थ्यो आन्दोलनको अवस्था बुझ्न आए कि ऊ अन्तर्राष्ट्रिय अधिकारकर्मी हो। प्राय ती दुवैजना सँगसँगै हुन्थे। उसले आफ्नो नाम रोहन भनेको थियो, जात थिएन उसको, सबैले रोहन भन्थे। मैले पनि त्यही नामले पुकारे। केटीको नाम चाहिँ एरिका थियो। नेपाली राम्रैसँग बोल्न सिकेकी त्यस गोरी युवतीले आफ्नो नाम एरिका स्यालोम बताएकी थिए। संसारभरि हुने नागरिक आन्दोलनको रिपोर्टिङ गर्ने त्यस्ता विदेशीहरू कति हुन्छन् कति। मैले एरिकालाई विचार गरिराख्ने कुरा थिएन। मलाई उसप्रति कुनै चासो र सरोकार पनि थिएन। आन्दोलन सकियो। आन्दोलनकारीहरू सामान्य जीवनमा फर्किए, तर एरिका फर्किएन। उसले अझै केही बुझ्नु छ अरे, अलि सूक्ष्म अनुसन्धानको काम उसको बाँकी छ, रोहन यसै भन्थ्यो। प्रायःजसो एरिका हाम्रो घरमा आइरहन्थे, रोहनसँगै टाँसिएर कुरा गर्थे। उसको कन्धामा कुम राखेर निसङ्कोच कुरा गर्न थालि, जिस्किन थालि। दिनभर एरिकाको फिल्ड स्टडीमा घुमिरहन थाले तिनीहरू। साँझ अबेर हुँदा उसलाई साथमा लिएर आउन थाल्यो रोहन। कुनै दिन रोहनसँग छुट्टिएर एक्लै जानुपर्दा निसङ्कोच उसलाई चुम्बन गरेर जानु एरिकाका लागि सामान्य थियो। तर मलाई मन परेन त्यो कुरा। मन पोल्न थाल्यो। हुँदाहुँदा एउटै बेडमा समेत निर्वस्त्र देख्न थाले तिनीहरूलाई। एरिका अब रोहनसँग छुट्टिएर जान सक्ने जस्तै देखिनँ मैले। सियो बनेर छिरेकी एरिका हात्ती बनेर हिँड्न थाली। मलाई चित्त बुझेन। यही कुरामा रोहनसँग मेरो कलह सुरु भयो। दिनहुँ झगडा हुन थाल्यो। झगडा बढ्दै गएपछि उसले एउटा न्यु निकाल्यो। उसले भन्यो तिम्रा छोराछोरीहरूलाई छोड, हामी कतै टाढा गएर बसौँ। मलाई यो कुरा मन्जुर भएन। भने त्यस्तै माटोमा भेट्टाएका छोराछोरी होइनन् मेरा, न त खाल्डोबाट निकालेका हुन्। नदीमा अञ्जुली थापेर पाएका छोराछोरी पनि होइनन् मेरा, यी त आफ्नै पेट चिरेर आफ्नै छातीबाट निकालेका मेरा मुटुका टुक्राहरू हुन्। आफ्नो शरीर च्यातेर निकालेका मेरै रगतका निशानी हुन्। त्यत्तिकै सडकमा छोड्न मिल्ने कुकुरका छाउराहरू होइनन् मेरा छोराछोरी, बुझ्नुभयो? यिनै छोराछोरीहरूका लागि मैले तपाईँको छहारी खोजेकी हुँ। यिनै सन्तानका खातिर तपाईँको हात समाउन आएँ। तपाईँ के ठान्नुहुन्छ मलाई मिस्टर रोहन? मेरो कुराले ऊ आगो भयो। मेरो मुखै नहेरेर उसले भन्यो तिम्रो यो सलहको हुललाई पाल्ने ठेक्का लिएको होइन मैले, बुझ्यौ? सक्दिनँ म पाल्न। उसले मुटुमै हानेपछि मैले छोड्ने निर्णय गरेँ। ऊ छोडियो, म छोडिएँ। हाम्रा बाटाहरू अलग भए। उसले हिँड्ने बाटो मैले छोडिदिएँ, मैले हिँड्ने बाटो उसले छोडिदियो। हाम्रो जिन्दगी अलग थियो, फेरि अलग्गै भयो। मलाई नियतिले फेरि धोका दियो, म थाकेँ। थाकेको भए म आफ्नो पाखुरीको सिरानी दिन्छु सखी, आऊ मेरो पाखुरीमा टाउको अड्याऊ। म उसँग टाँसिन गएँ, उसको कन्धामा हात राखेँ। ऊ तर्सी, होइन मानव होइन, म थाकेकी छैन। तिमी उतै भित्तामा अडेस लागेर बस प्लिज मानव, बरु म यतै अडेस लाग्छु। उसले दस औँला जोडी, निरीह जस्ती बनी। मैले मेरी सखीलाई त्यस मध्यरात्रिमा निरीह पार्न चाहिन। म आफ्नै छेउमा बसेँ, ऊ आफ्नै सामुन्यको भित्तामा अडेस लागेर बसी। बिछोडपछिको उसको कथा सुन्दा मलाई रिङ्गटा लाग्न थाल्यो। कसरी सुन्नु आफ्नै मुटुसँग जोडिएकी प्यारी सखीको दुखान्त फेरिस्त। तर ऊ आफूलाई निचोरी रही। रातको एक बजिसकेको थियो। बाहिर कतै कुकुरको आवाज थिएन, स्यालको आवाज थिएन, न त कुनै चरा र किट पतङ्ग कुनै चाइचुई थियो। रात लट्ठ निद्रामा थियो। आवाज निकाल्न प्राणीहरूलाई उसले मनाही गरेको थियो। लाग्यो हाम्रा आँखाबाट निद्रा सदाका लागि हराएर गएको छ। चिर वियोगमा रहेका प्रेमीहरूको लामो कालपछिको यस मिलनलाई सायद निद्रा देवीले पनि बिथोल्न चाहेकी थिएनन्। आँखा झिमिक्क नगरी उसले मलाई हेरी। मैले उसलाई हेरिरहेँ। क्षणभरका लागि रोकिएकी सखीले फेरि आफ्नो लय समाती आफ्ना वेदनाहरूमा ऊ बग्न थाली। उसको घरबाट म निस्केँ, तर मेरा छोराछोरीहरूलाई सडकमा राखिनँ। मैले कुनै गल्लीमा लगेर छोडिनँ। एउटा होस्टेलको भात पकाउने काम मिल्यो मलाई। भाँडा माझेरै आफ्ना छोराछोरीहरूलाई पाल्न थालेँ म। अलि बुझ्ने भएपछि मलाई तकलिफ दिन छोडे उनीहरूले। सानातिना केही न केही काम आफै खोजी हिँडे उनीहरूले। गलत बाटोमा गएनन् मेरा सन्तानहरू। उनीहरूकै हाँसोमा आफ्नो जिन्दगीको सार्थकता खोजी बसे म मानव। एक दिन होस्टेलका लागि तरकारी किन्न हाट बजार गएकी थिएँ। वनदेवी मन्दिर अगाडि एउटी पागल आइमाई सडक छेउमा अर्धनग्न पल्टिएकी देखेँ। उसको छातीमा घोप्टो परेर एउटा बालक दुध चुसिरहेको थियो। मान्छेहरू अनदेखा गरिरहेका थिए। यो पागल दृश्यले मलाई सद्धेर रहन दिएन, बौलाहा बनाइदियो। मेरो दिमाग रन्थनिएर आयो, मुटु भक्कान्डिएर आयो। आँसु रोक्न सकिनँ, मन थाम्न सकिनँ। एउटा रिक्सामाथि राखेर ती आमा छोरालाई आफू बस्ने होस्टेलमा लिएर आएँ। दुवैलाई नुहाइदिएँ, नयाँ लुगा लगाइदिए, खानेकुरा खान दिए। पहिले आफैसँग राखे तिनीहरूलाई। आमाको अवस्था नाजुक थियो, तर फूल जस्तो एउटा बालक आमामाथि सती जाँदै थियो। सातवटा सन्तान मेरा छँदै थिए, त्यसलाई पनि मैले सन्तानकै दर्जा दिएर राखेँ। आठवटा भए। होस्टेलमा भात पकाइरहेको एउटा बिहानीमा डगौरा सरले फोन गरेर भन्नुभयो, अस्पताल आइदिनुहोस् न एकचोटि। म आत्तिएर अस्पतालतिर हान्निएँ। सोचेँ कतै डगौरा सरलाई पो केही भो कि। अस्पताल पुग्दा डगौरा सर स्तब्ध थिए। एउटा बेडमाथि रगत पच्चे भएकी एउटी किशोरी छटपटाइरहेकी थिए। हाकिम नरदेवको घरमा काम गर्ने कमलरी केटी बलात्कृत भएकी रहेछ। केस पुलिसले लिएको थियो, तथापि बलात्कृत केटी मनछोटीको रक्षा र पुनर्स्थापना चुनौतीपूर्ण थियो। मैले उसलाई आफ्नो जिम्मा लिएँ। पुलिसलाई भने, तपाईँहरू आफ्नो काम गर्नुहोस्, यसको रेखदेख म गर्छु। यो घटनापछि डगौरा सर र मैले एउटा अभियान चलायौँ। गोप्य रूपमा घर घरमा छापा मारेर कमलरीलाई मुक्त गर्ने प्रयास गर्यौँ। यो ज्यादै कठिन र चुनौतीपूर्ण काम थियो, तथापि हामीले हिम्मत हारेनौँ। केही अधिकारकर्मी र पत्रकारहरूको सहयोगले यस अभियानले सार्थकता पायो। सुरुवाती चरणमा हामीले 22 कमलरीहरूलाई मालिकका घरबाट निकालेर ल्यायौँ। कानुनी रूपमा दण्डनीय मानिए पनि विभिन्न बाहनामा साना साना बालिकाहरूलाई कमलरी राख्न छोडेका थिएनन् मान्छेहरूले। निकालेका कमलरीहरूलाई कहाँ राख्ने र कसरी पालन पोषण गर्ने भन्ने सवाल कठिन थियो। सडकमै छोड्ने कुरा भएन, तिनीहरूको जीवन गल्पासो भइदियो। मलाई सुरुमा डगौरा सरले केही सहयोग गर्नुभयो, आफै सहयोग उठाएर पनि केही दिन उनीहरूको व्यवस्था गरे। सञ्चार माध्यमले यी घटनाहरूलाई यसरी उछाल दियो कि सहयोगी हातहरू जुट्न थाले। म स्वयं जिन्दगीभर कमलरी भएर भाँडा माझ्दै आएकी थिएँ, मेरा छोराछोरीहरू पनि अर्काको घरमा भाँडा माझेरै पालिएका थिए। मेरै पहलमा यतिका कमलरी र असहायहरूलाई एकत्रित गरेर एक ठाउँमा ल्याएकी थिएँ। मलाई लाग्यो ठाउँ ठाउँबाट उठाएर ल्याइसकेपछि अब म नै यिनीहरूकी आमा हुँ, म नै सहारा हुँ, अनि मैले आफ्नो जीवनका सबै थोक बिर्सेँ। मैले आफ्नो बाँकी जीवनको लक्ष्य बनाएँ, असहायहरूलाई सकेसम्म सहारा दिन्छु। बस बाँकी जीवनको यही उद्देश्य बनाएर म यिनीहरूकै सेवामा लागेँ। मागेर भए पनि म यिनीहरूको पालन पोषण गर्न थालेँ, केही स्कुलहरूले निःशुल्क पढाइदिन थालेँ। सञ्चार माध्यममा आएका समाचार थाहा पाएर सडकमा भौतारिएका अशक्त अपाङ्ग र असहायहरूलाई मेरो जिम्मा लगाउन थाले मान्छेहरू। मानौ कि त्यो कामको ऋण मैले नै खाएकी छु, त्यो मेरै जिम्मेवारी हो, मेरै कर हो। मलाई थेगिन सक्नुको भार बढ्न थाल्यो। त्यसपछि मैले औपचारिक रूपमै सहारा आश्रमको घोषणा गरेँ। सञ्चार माध्यमले यसलाई ठूलो समाचार बनाए। यस कार्यले पाएको चर्चा परिचर्चासँगै सहयोगी हातहरू जुट्न थाले। विभिन्न सामाजिक संघ संस्था, सरकारी र गैर सरकारी निकाय र व्यक्तिहरू समक्ष सहयोगको याचना गरे। उपकारी र दयालु मान्छेहरूले मनज्ञ सहयोग गरे, अनि सहरबाट अलि टाढा आएर यस बर्दगोरियाको सुन्दर र न्यानो काखमा मैले सहारा आश्रम निर्माण गरेँ। यहाँका उपकारी मनहरूले आश्रमका कटेराहरू बनाइदिए, स्कुलहरूले आश्रमका बालबालिकाहरूलाई निःशुल्क पठन पाठनको व्यवस्था मिलाइदिए। आश्रमका गतिविधि र सेवाको कारण विश्वभरिका दयालु मनहरू यससँग जोडिन पुगे। बिस्तारै यसले एउटा विशाल रूप लियो। आज अनाथ बालबालिकाहरू यहीँ छन्। अर्काको घरमा काम गर्न बसेर दुःख पाएका कमलरी र कामदार बालबालिकाहरू यहीँ छन्। अशक्त अपाङ्ग र मानसिक सन्तुलन गुमाएकाहरू यहीँ छन् र सहाराविहीन भएर प्रताडिँदै हिँडेका मान्छेहरू यहीँ छन्। यस्तै यस्ता मान्छेहरूको यो सङ्गम स्थल बनेको छ। यिनीहरूकै आँसु पुछेर मैले आफ्नो हृदयमा मलहम लाएकी छु। मेरा छोराछोरीहरू सबै आज यिनीहरूकै सेवामा छन्। मेरो जिन्दगी सानो बत्ती बनेर जलिरहेको छ, तेल अरूहरूले नै हालिदिएका छन्। तर मानव, यी कार्यहरूको उत्प्रेरणा तिम्रै माया हो। मैले जिन्दगीका हर मोडमा तिमीलाई सम्झिरहेँ, कहिल्यै भुल्न सकिनँ मानव। लाख कोसिस गरेँ तर बिर्सन कहिल्यै सकिनँ। जहाँ पुगे पनि, जता गए पनि झझलको तिम्रो कहिल्यै छुटेन। मेरो जीवनकै सबैभन्दा प्यारो मान्छे बनेर तिमी मुटुमा बसिरह्यौ, तिम्रै यादमा सधैँ आँसु बगाइरहे मानव। बर्र उसका आँखा बिस्तारामा खसे। सखी बोल्दा बोल्दै कुखुरा बास्यो। कुखुराको डाको सुनेर ऊ विस्मित भई, ओहो सिंहको रात बितेछ, तर कुरा सकिएन त मानव। कुरा उसका अझै बाँकी थिए, कुरा मेरा पनि थिए। प्रीतिको पर्दा खुलेकै थिएन, कुराहरू अझै कति बाँकी थिए कति, तर रात सकिन लागेको थियो। मैले आकाशतर्फ हात जोडेँ। म रातलाई पुकारा गर्न थालेँ। पर्ख ए रात, यहाँ जिन्दगीको सपना देखिँदैछ। पर्ख ए रात, यहाँ मनभरिको तिर्खा मेटिँदैछ। एउटा प्यारो चाँद गयो अँध्यारोमै पिलाएर, नआउ सूर्य आँखाभरि पापी संसार देखाएर। यी आँखामा नभेटिने सपना देखिँदैछ, पर्ख ए रात, यहाँ मनभरिको तिर्खा मेटिँदैछ। जुन झर्यो अँध्यारोमा तारासँगै हराएछ, आँसु बनी शीतको थोपा यहाँ कतै बिलाएछ। हराएको एउटा सपना आँसु बनी देखिँदैछ, पर्ख ए रात, यहाँ मनभरिको तिर्खा मेटिँदैछ। सपनाहरू बिथोलिए अनिष्टको त्यो रातमा, सुहाग सम्झी सम्झी कोही रोइरहेछ बतासमा। जिन्दगानी रोइरहेको सपना देखिँदैछ, पर्ख ए रात यहाँ जिन्दगीको गला रेटिँदैछ यो रातको साथ पनि नछुटियोस् जस्तो लाग्छ यो साथको बात पनि नटुङ्गियोस् जस्तो लाग्छ जिन्दगानी नटुङ्गिने खोला जस्तो देखिँदैछ पर्ख ए रात यहाँ पिरतीको कथा लेखिँदैछ आहा मानव उसले दुईटा हत्केलाले आँखा छोपी त्यस अन्धकार रातमा पनि गुलाबको अनुहार बनाएर हत्केला छोडी कहिले निष्ठुरी बनेर रुवाउँछौ कहिले गीत भनेर रुवाउँछौ लाग्छ तिमी मलाई रुवाउनकै लागि जन्मेका हौ सायद दुःखी भनेर सखीले मलाई कोची सिङ्गो रात पृथ्वीको पर्दा नखुलेरै बित्न थालेको थियो म सखीका अगाडि अधीर भएको थिएँ सखी अर्काकी श्रीमती भइसकेकी थिए सखी छोराछोरीहरूकी आमा भइसकेकी थिए उसको दुनियाँ अलग भइसकेको थियो परन्तु अझै पनि म सखीका लागि पागल भनेर तडफिँदै थिएँ उसको यादमा पागल भएर यतिका वर्ष बिताएँ यतिका वर्षपछि उसँग भेट भएको थियो उसलाई गलामा लगाइराख्ने हजार चाहना थियो उसलाई अँगालोमा च्यापिराख्ने लाख कामना थियो उसबाट छुट्टिएदेखि नै मेरो यो हालत भएको थियो त्यसैले म सखीमै हराउन चाहन्थेँ सखीमै विलीन हुन चाहन्थेँ पलभर पनि ऊबाट अब अलग हुने मन थिएन सखीको स्पर्श बिना यत्रो रात बितेर गयो उसको ढुकढुकी छाम्नै नपाई यतिका समय व्यतीत भयो मुख हिँडेर कर्णाली बगिरहे पनि म प्यासी भई बसेको थिएँ आँखै अगाडि बेमिसाल तलाउ भएर पनि मैले अञ्जुली थाप्न सकेको थिइनँ म मायाले पागल भई छटपटिएँ अधैर्य भएर उठेँ सखीलाई अँगालोमा कस्न उद्यत भएँ मेरा पागल ओठहरू सखीका अधर्म गई बस्न तयार थिए नाई नाई मेरो प्रिय मानव नाई ऊ डराएर हात टकटकाउन थाली ऊ लुलाएको गुबारा झैँ सिकुडी सखी तिमी मेरी होइनौ र तिमीलाई अब म गुमाउन चाहन्न म तिम्रै होइन र तिमीसँगै बाँकी जीवन बिताउन चाहन्छु सखी तिमीसँगै बस्न चाहन्छु भन्छौ भने हामी विवाहै गरेर बसौँ सखी म तिमीसँग बाँच्न सक्दिनँ अब तिमी बिना म भावनामा पग्लेर आँखाबाट झर्न सुरु गरेको थिएँ बाँच्नुपर्छ मानव बाँच्न सक्नुपर्छ सखी भन्दै गई विवाह गर्नका लागि केटीलाई केटा र केटालाई केटी संसारमा खोजेर पाइन्छ मागेर पाइन्छ मागेरै विवाह गर्ने संसारको रीत पनि छ तर माया गर्ने मान्छे मागेर पाइँदैन मानव खोजेर पाइँदैन माया त्यसैले माया गर्ने मान्छेलाई केवल मायालुकै रूपमा रहन दिनु कहिल्यै विवाह नगर्नु किनकि विवाहले माया नष्ट गरिदिन सक्छ एउटा परम्परावादी सम्बन्धमा विवाहले मायाको अवमूल्यन गरिदिन सक्छ विवाहले अन्ततः स्वार्थको साँगुरो घेरामा मान्छेलाई बाँधिदिन्छ जबकि मायाले बन्धनहरू टुटाउन सिकाउँछ मैले पनि त विवाह गरेँ एक होइन तीन तीनवटा विवाह गरेँ मलाई विवाह गर्न लालायित भएका मान्छेहरू त पाएँ तर माया गर्ने मान्छे पाइन मानव मैले गरेका ती सबै विवाहले सीमित स्वार्थ बाहेक केही हेरेन तर आजसम्म म जुन ऊर्जाले बाँचेकी छु त्यो केवल तिम्रै मायाको ऊर्जा हो मलाई अहिलेसम्म त्यही मायाले बाँच्न सिकाएको छ मानव बाँचिरहे भने कुनै दिन त यसरी भेट होला नि भन्ने आशा कहिल्यै मरेन त्यसैले बाँच्न सिकायो यही एउटा भेटका लागि बाँचिरहन मन लाग्यो यही एउटा क्षणका लागि सङ्घर्ष गरिरहन मन लाग्यो तिम्रो मायाको ऊर्जा रहेसम्म यस जिन्दगीमा कमजोर बनाउन सक्ने तागत संसारमा कसैको छैन मानव मलाई यस्तै रहन देऊ कमजोर नबनाऊ मलाई आफ्नो अँगालोबाट छोडिदेऊ प्लिज मानव एउटा सत्य कुरा भन्छु तिमीलाई मैले आफ्नो अँगालो हल्का गरिदिएँ ऊ मुक्त भए कार्यक्रम श्रुति सम्वेकमा अहिले तपाईँले सुन्नुभएको वाचन रामलाल जोशीको सखी उपन्यासको वाचन हो सखी उपन्यास आज मैले पृष्ठ 329 ल्याएर रोकेको छु। यो पुस्तक 344 पृष्ठको छ। अब आउने साता रामलाल जोशीको उपन्यास सखीको वाचनको अन्तिम श्रृङ्खला वाचन गरेर सुनाउनेछु। आज 17 श्रृङ्खला यहीँ पूरा भयो। 18 श्रृङ्खलामा पूरा हुने पुस्तक सखीको वाचनका लागि तपाईँले अर्को हप्तासम्म कुर्नुपर्नेछ। हवस् त, श्रुति सम्वेकबाट प्राविधिक साथी सङ्घर्ष विष्ट र म प्रस्तोता अच्युत किमिरे विदा हुन्छौ। नमस्कार, शुभरात्रि।